नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई स्वागत छ। साथमा छु म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपाली साहित्यका विविध पक्षका बारेमा चर्चा गर्नेछौ। आदरणीय श्रोता, नेपाली साहित्यमा पछिल्लो समयमा महाकाव्य लेखकको संख्या तुलनात्मक रूपमा बढ़िरहेको देखिन्छ। सूचना र प्रविधिले साहित्य क्षेत्रमा केही प्रभाव पारे पनि लेख्ने लेखकहरूको संख्यामा कमी आएको छैन। यद्यपि पछिल्ला दिनमा निस्केका कृतिहरूको स्तरीयताको बारेमा भने समीक्षा गर्न ढिला गर्न नहुने कुरा साहित्य क्षेत्रबाटै उठ्न थालेको छ। आजको कार्यक्रममा हामी नेपाली साहित्य क्षेत्रको अवस्था, साहित्यमा स्तरीय लेखनको अभ्यास, साहित्य प्रति पाठकको रुचि लगायतका विविध विषयमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ वरिष्ठ साहित्यकार हरिप्रसाद घिमिरे। हरिजी, स्वागत छ कार्यक्रम।
धन्यवाद सर।
साहित्यका विविध क्षेत्रमा कलम चलाउनुहुन्छ, कुराकानीको शुरूआत गरौं यहाँको साहित्यिक यात्रा तर्फबाट। साहित्य लेखनको यात्रा कसरी प्रारम्भ गर्नुभयो?
सबैभन्दा पहिला कविता लेख्न, व्यछन्दमा कविता लेख्न मलाई आउँथ्यो।
हजुर,
व्यछन्दमा लेख्ने गर्थेँ विद्यालयमा। विद्यालयको प्रभाव पनि धेरै वर्ष नै, लगभग मैले 20 वर्ष नै प्रभाव भएँ। त्यतिखेर पनि म साहित्यिक टिचरको रूपमा पनि उपस्थित हुन्थेँ। त्यो बेलादेखि नै कविता व्यछन्दमा लेख्थेँ। पछि मैले छन्दमा कलम चलाउन थालेँ। त्यो छन्दमा कलम चलाउनको लागि चाहिँ प्रेरणा मलाई चाहिँ बमबहादुर थापा जितालीले पनि दिनुभयो र उहाँले एउटा साहित्यिक समूहमा याद गर्नुभयो र मैले कविता लेख्न थालेँ। अहिले म लगभग 100-150 जति छन्दमा मैले लेखिसकेको छु।
शिक्षणका साथसाथै साहित्यिक यात्रा पनि यहाँको जारी छ।
हजुर, अहिलेसम्म मेरो सबैभन्दा पहिलो प्रकाशित कृति यात्रा महाकाव्य हो।
हजुर,
यो यात्रा महाकाव्य अहिले मसँग मेरो हातमा नै छ।
हजुर,
यात्रा महाकाव्य यो लेखेपछि खास लेख्न चाहिँ पहिला स्मृति खण्ड काव्य नै लेखेको थिएँ। प्रकाशन गर्दाखेरि त्यो छिटो प्रकाशन गरेँ र यो चाहिँ बाको आमाको योगदानको बारेमा, उहाँहरूले दिएको योगदानको बारेमा लेखेको थिएँ। बाको अगाडि, बा नबित्दै मैले यो प्रकाशन गर्छु भन्ने मेरो ध्येय थियो। त्यो हुन सकेन, अलिकति ढिलो भएँ म, अनि बा बितिहाल्नु भयो। त्यसपछि बा बितेपछि यो मैले प्रकाशन गरेँ। बा बित्नभन्दा अगाडि लेखेका र पछाडि पनि केही लेखेर अनि मैले स्मृति खण्ड काव्य प्रकाशन गरेँ। अहिले यो भर्खर पुसको 5 गते मैले प्रकाशन गरेको।
स्मृति खण्ड काव्य पहिला लेख्नुभयो र त्यसपछि चाहिँ यात्रा महाकाव्य लेख्नुभयो। यद्यपि यहाँले चाहिँ महाकाव्यलाई पहिले प्रकाशित गर्नुभयो र त्यसपछि चाहिँ खण्ड काव्य प्रकाशित गर्नुभयो। यसका अलावा अन्य क्षेत्रमा पनि कलम चलाउनुहुन्छ कि?
म निबन्ध, कथा पनि लेख्छु।
हजुर,
गीत पनि लेख्छु। गीत त्यति बाहिर ल्याउन चाहिँ सकेको छैन, रेकर्ड गराएको छैन। म गीत पनि लेख्छु, निबन्ध कथा लेख्छु। तर मैले मेरो प्रकाशित कृति चाहिँ यति 2 मात्रै हो अहिले। एउटा प्रकृति महाकाव्य होइन, प्रकृति काव्य चाहिँ मेरो पाण्डुलिपि तयार भएको छ, अब टाइपिङ गर्नु बाँकी छ।
महाकाव्य लेख्नु भएको छ। पछिल्लो समयमा महाकाव्यहरू लेखकको संख्या बढ़िरहेको छ तुलनात्मक रूपमा, पहिलेको तुलनामा भन्नुभयो। यहाँले पनि यो महाकाव्य लेख्नु भएको छ, यात्रा महाकाव्य। यसमा के कुरालाई देखाउनु खोज्नुभएको छ यहाँले?
यो लगभग यो नेपालकै बारेमा, अब नेपाली भएको नाताले,
हजुर,
आफू नेपाली भएको नाताले मैले नेपालकै बारेमा, अब हिजो राणाकालमा कस्तो अवस्था थियो, आजको अवस्थामा कस्तो अवस्था छ, देशको अवस्था कस्तो छ, हिजोको विकास कस्तो थियो, आजको विकास कस्तो छ, हिजोका शासकहरूले कस्तो गरेका थिए, अहिलेका शासकहरूले के गरे, जनआन्दोलनको समीक्षा इत्यादि कुरा छ यसमा।
भन्दा नि राजनीतिक परिवर्तन हो या सामाजिक परिवर्तन, कुन मुद्दालाई बढी उठाउनु भएको छ यहाँले?
यो सामाजिक परिवर्तन, देश जनताको चाहिँ अलिकति जीवन स्तर माथि नउठेकोलाई बढी चाहिँ जोड दिएको छु मैले। जीवन स्तर धेरै माथि उठ्न सकेन अझै पनि, केही पनि विकास नभएको त होइन, भएको छ, तर अलिकति जनताको जीवन स्तर अझै माथि उठ्न सकेन, देश गरिब छ भन्ने कुरोलाई चाहिँ उचालेको छ। सामाजिक मुद्दा बढी छन्। अब सामाजिक मुद्दा भन्नाले, अब जो महिलाहरूमाथि, महिलाहरूले पाउनुपर्ने अधिकारहरू पाएका छैनन्, कर्मचारीहरूले पाउने अधिकारहरू पाएका छैनन्, देशको विकास राम्रोसँग चौतर्फी रूपमा विकास भएको छैन, त्यस्तै मुद्दाहरू मैले उठाएको। राज्यले दिनुपर्ने सुविधाहरू, जनतालाई दिनुपर्ने सुविधाहरू, समाज कतिसम्म चाहिँ समाजलाई अब उत्थान गर्नुपर्ने हो, न्यून वर्गलाई कति के गर्नुपर्ने हो, न्यून वर्ग जति राजनीति परिवर्तन भए पनि व्यवहारमा चाहिँ जनता चाहिँ दुखी नै पाइरहेको छ, जनताले अलिकति चाहिँ सन्तोषको सास फेर्न पाएको छैन, आर्थिक उन्नति केही पनि छैन, जनताहरू धेरै गरिब छन्, त्यसो भएर समाजलाई केही रूपान्तरण गर्नको लागि रूपान्तर भएन भन्ने कुरो चाहिँ यसमा उठाइएको छ।
हजुर, त्यसको साथै यहाँले स्मृति खण्ड काव्य पनि लेख्नु,
हजुर,
त्यसले के सन्देश दिन खोजेको छ?
यो धेरै मानिसहरूले अहिले बाबा आमाहरूलाई वृद्धाश्रम लगाएर राख्ने, आफू चाहिँ छुट्टै बस्ने, बाबा आमालाई धेरै माया नगर्नेहरूको लागि यो एउटा प्रेरणाको स्रोत पनि बन्ला कि भन्ने ऊ छ। मलाई बाबा आमाको असाध्यै बढी माया लाग्ने र बाबा आमाले गरेको योगदान त्यत्तिकै मनमा लिएर मात्रै गर्न सकेन, त्यो छचल्कियो, बाबा आमाले गरेको माया ममता छचल्कियो र मैले त्यो कवितामा, मलाई कविता छन्दमा कविता आउने भएको कारणले छन्दमा मैले ती मेरा हाँसोका र आँसुका सबै भेलहरू यसमा चाहिँ समावेश गरेँ र एउटा किताब स्मृति खण्ड काव्य यसरी तयार भयो र बाबा आमा दुइटैको चाहिँ स्मृतिमा मैले यो लेखेँ। यसमा चाहिँ बाबा आमाले यति माया गर्नुभयो, यति योगदान दिनुभयो र हामी यहाँसम्म आइसकियो र बाबा आमालाई सम्झाउनु पर्छ भन्ने कुरो चाहिँ मैले यसमा लेखेको छु।
साहित्यका लगभग सबै क्षेत्रमा यहाँले कलम चलाउनु भएको छ, एउटा महाकाव्य प्रकाशित गरिसक्नु भएको छ, खण्डकाव्य प्रकाशित गर्नुभएको छ, एउटा प्रकृति खण्डकाव्य पाण्डुलिपि तयार भइसकेको अवस्था र अनि विभिन्न किसिमका लेख रचनाहरू, कविता कथा निबन्धहरू पनि यहाँले लेख्दै आउनु भएको छ। यो लेख्ने पाटो एकातिर छ, यहाँ शिक्षक पनि हुनुहुन्छ, लेखन र शिक्षणको केही सम्बन्ध छ?
लेखन र शिक्षणको खासै सम्बन्ध त होइन, यो म नेपाली विषय म प्राथमिक शिक्षक हो,
हजुर,
प्राथमिक द्वितीय हो मेरो चाहिँ, खास शिक्षक चाहिँ प्रावि द्वितीय शिक्षक हो म। मैले माध्यमिक विद्यालय निमावि, प्रावि, निमावि, मावि तिनटैको मैले चाहिँ नेतृत्व गर्न पाएँ, प्रभाव भएँ धेरै वर्षसम्म र मैले मावि नेतृत्व गर्दा र माविमा गएपछि मैले दरबन्दी प्राइमरी भए पनि मैले माविमा नेपाली पढाएँ। नेपाली पढाएपछि म अलिकति मलाई त्यसले पनि प्रोत्साहन दियो र म केही लेख्छु भन्ने पनि लाग्यो र लेख्दै गएँ, अलिकति परिमार्जित हुँदै गएँ र चाहिँ किताब तयार गर्न सक्ने अवस्थामा पुगेँ। यो केही न केही नेपाली विषय नपढाएको भए यो लेखिँदैन्थ्यो कि भन्ने लाग्छ मलाई।
यो शिक्षण पेसाले पनि कहीँ न कतै यहाँलाई चाहिँ लेखनतर्फ चाहिँ उन्मुख
गरायो।
पछिल्लो समय सर यो लेख्नेहरू धेरै लेखकहरू भए होइन, धेरै कृतिहरू पनि आए, तर लेखन जति ओजिलो हुनु पर्थ्यो होइन, त्यसको ओजन जति हुनु पर्थ्यो त्यो हुन सकेको छैन भन्छन्।
त्यो अवश्य हो, अब हामीले लेख्यौँ धेरै ओजनदार छ, धेरै राम्रो छ भनेर हामी नमनाऊ, यो त अरूले हेरेर पढेर यो कस्तो रहेछ भनेर मूल्याङ्कन गर्ने त अरू साहित्यकारहरूले, अरूले पढ्ने पाठकहरूले गर्ने कुरा हो। अब हामीले लेख्यौँ यसको, यसमा साहित्यमा अब 9 रस हुन्छ, ती 9 रसहरू समावेश गरियो, त्यसका चाहिँ अलङ्कारहरू हुन्छ, अलङ्कारहरू अब आफूले जाने जति सके जति त्यसमा चाहिँ समावेश गरियो। किताब लेख्दैमा सधैँ असाध्यै राम्रो भयो भन्ने कुरा पनि छैन, त्यसका त्रुटिहरू पनि केही मात्रामा, कतै छन्दभङ्ग पनि भएको होला, कतै मात्रा चाहिँ दाहिने मात्रा दिनुपर्ने ठाउँमा बाई मात्रा भएको पनि होला, कम्प्युटर मिस्टेक पनि होला कतै, अब त्यो त होला, तर हामीले लगभग त्यसरी लेखेका हुन्छौँ। अब पाठकले भन्ने कुरा र त्यो समालोचकले भन्ने कुरा रह्यो त्यो।
मैले कुनै एउटा लेखकलाई मात्र नभनेर पछिल्लो समयमा साहित्य क्षेत्रमा देखिएका कुराहरूलाई मैले इङ्गित गर्न खोजेको।
हामीले अब छन्दमा मैले चाहिँ खास यो लोक छन्दमा र अरू वाणिक छन्द र मातृक छन्द दुइटैमा लेख्छु मैले, यो गद्य साहित्य चाहिँ मैले त्यति धेरै लेख्दिनँ, म गद्यमा लेख्न त्यति राम्रो लेखेको छैन, मैले धेरै लेखेको छैन, आउँदै आउँदैन भन्ने होइन, लेखिन्छ तर गद्य साहित्य त्यति लेखेको छैन। अब लेखेकाहरू चाहिँ अब त्यसले कविताले दिने भाव हो, त्यो भाव दियो भने त्यसका चाहिँ साहित्यका रसहरू, 9 रस हुन्छन् साहित्यमा, ती रसहरू, अलङ्कारहरू आफूले जाने जति सबै, अब मैले कविता लेखेँ म लक्ष्मीप्रसाद देवकोटा जस्तो पनि होइन, उसको चाहिँ कवि शिरोमणि लेखनाथ जस्तो पनि म हुन सकेका त छैन, तर म एउटा कविको रूपमा स्थापित भएँ, अब एउटा छन्दमा लेख्न सक्ने कवि भएँ भन्नुपर्छ, त्योभन्दा माथि होइन। जुनसुकै काम गर नि सजिलो अप्ठ्यारो त भइहाल्छ, अब लेख्दाखेरि खासै असजिलो भन्ने कुरो हुँदैन, अब लेखिन्छ कतिको गहिरिन सकियो, त्यसमा कतिको भाव दिन सकियो, मान्छेको मन मुटु छुनी बनाउन सकियो कि सकिएन भन्ने कुराले चाहिँ अर्थ राख्छ खास साहित्यमा। अब कतिपयका कसैका साहित्य लक्ष्मीप्रसाद देवकोटाको पढेपछि एउटा चाहिँ मुटु छुने गरी मन मुटु छुने गरी उहाँले लेख्नु भएको छ। उहाँले लेखेको साहित्य पढेपछि हामी आफै फिक्का हुन्छौँ। हामीले लेखेको साहित्यभन्दा उहाँहरू कालजयी छ। उहाँहरूको जस्तै अहिले पनि ठुल्ठुला कविहरू हुनुहुन्छ, उहाँहरूले लेखेको लेखमा एकदम कालजयी छन्। अब धेरै लेख्दाखेरि थोरै थोरै एउटा दुईवटा कुनै कुनै ठाउँमा त्यस्ता राम्रा चिजहरू आउँछन् साहित्यमा। सबै राम्रो लेख्नको लागि धेरै चाहिँ प्रयास गरेर धेरै लेख्नुपर्छ। एउटा दुईवटा लेख्दैमा अलिकति जान्दैमा राम्रो हुन सक्दैन, धेरै अभ्यासले साहित्य राम्रो हुन्छ।
साहित्य लेखन कठिन छ भन्नुभयो यहाँले?
साहित्य लेखन कठिन छ नि, भाव नदिएदेखि, राम्रो भाव नदिएदेखि साहित्यको कुनै अर्थ पनि छैन। भाव दिनु पर्यो, त्यसले गति यति लय मिलाएर भन्ने मात्रै, अब भनेर आवाज मात्रै आएर हुँदैन, त्यसका भावहरू बुझ्ने मान्छेले अलिकति त्यसलाई चाहिँ बुझ्ने किसिमले, घुमाउरो किसिमले, डाइरेक्ट नभनिकन अलिकति घुमाउरो किसिमले भनेर पनि साहित्यलाई राम्रो चाखलाग्दो बनाउन सकिन्छ।
साहित्यले समाजलाई सही दिशा दिनुपर्छ भन्ने एउटा मान्यता राख्छन् होइन, समाजका विकृतिहरू विसङ्गतिहरूलाई पनि बाहिर ल्याउनुपर्छ, सही दिशा दिनुपर्छ भन्ने मान्यता राखिन्छ। तर नेपाली साहित्यले त्यो दिशातर्फ काम गरेको देखिन्छ कि देख्दैन पछिल्लो समय? के पढ्नुभएको छ यहाँले?
देखिएको छ, अब धेरै साहित्यकारहरूले लेख्नु भएको छ, विकृति विसङ्गतिहरूलाई कोट्याउनु नै साहित्यकारको काम हो, बाटो देखाउनु सरकारलाई अथवा समाजलाई, सम्पूर्ण समाजलाई नै बाटो देखाउने एउटा चाहिँ काम हो साहित्यकारहरूको। विकृति विसङ्गतिहरूको चाहिँ आलोचना समालोचना गर्ने नै साहित्यकारले हो। देशमा भएका घटनाहरूलाई साहित्यले चाहिँ इङ्गित गरिरहेको हुन्छ, भनिरहेको हुन्छ, सही बाटोमा लानलाई कोसिस गरिरहेको हुन्छ। साहित्यको काम नै त्यही हो, साहित्यकारको काम नै त्यही हो।
नेपाली साहित्यले त्यो गर्न सकेको छ यहाँलाई के लाग्छ?
नेपाली साहित्यले गर्न सकेको छ जस्तो लाग्छ मलाई। साहित्यकारहरूले धेरै लेख्नु भएको छ, साहित्यकारहरूलाई राज्यले अब कति सम्मान गर्न सक्यो भन्ने कुरो चाहिँ अब त्यो चाहिँ अलिकति ऊ छ, तर साहित्यकारहरूले देशलाई योगदान त दिएकै छन् जस्तो लाग्छ।
साहित्यले समाजमा भएका समस्याहरू मात्र बाहिर ल्याउने हो या समाधान पनि दिने हो?
दुवै हो, समस्या देखाएर समाधान सहित यसो गर्नुपर्छ भनेर चाहिँ लेख्नुपर्छ र समाधान पनि दिनुपर्छ। समस्या मात्रै देखाएर हुँदैन, भएन भएन भन्न त सजिलो हुन्छ जता पनि, के गर्ने त भन्दा त्यसको समाधानको उपाय पनि साहित्यबाटै बताइदिनुपर्छ। यसो गर्यो भने देश राम्रो हुन्छ। अब हामीले कविता लेख्दाखेरि हिमाल यत्रो चाहिँ धेरै हिमाली श्रृङ्खला छ, त्यो मात्रै नेपाल बनाउन काफी छ? जलस्रोत यति धेरै जलस्रोत भएको देश छ विश्वकै चाहिँ जलस्रोत धेरै भएको देश छ नेपाल, दोस्रो स्थानमा छ। अब यो पानीले मात्रै पनि नेपाल विकास हुन सम्भव छ? जडीबुटीले मात्रै नेपाल विकास हुन सम्भव छ? अब सबै थोक हुँदा पनि भएको छैन, यही कुराहरू कविहरूले देखाइरहनु भएको छ, साहित्यकारहरूले देखाइरहनु भएको छ, तर गर्ने मानिसहरूले त्यति राम्रोसँग गर्न नसकेर भूपरिवेष्टित भएर पनि, अब गर्न खोजेको कुरा केही नभएको पनि होला, नपाएको पनि होला, भूपरिवेष्टित देश भएर त्यसको चाहिँ असर पनि परेको होला, विभिन्न कारणले देशमाथि लाग्न नसकेको होला, तर साहित्यकारहरूले देखाउनमा पछि पर्नु भएको छ जस्तो मलाई लाग्दैन।
दुईटा कृति प्रकाशित गर्नुभएको छ, यात्रा महाकाव्य, स्मृति खण्डकाव्य, अगाडि पनि कुरा गर्यौँ, आमा बुवाको सम्झनामा यहाँले स्मृति खण्डकाव्य प्रकाशित गर्नुभएको छ, यो उति बेलाको समयको र अहिलेको समयमा कतिको सान्दर्भिक छ?
यो सान्दर्भिक नै छ, जब बाबुआमाबाट कति माया प्यार पाएर, कति उहाँहरूले दुःख पाएर हामीलाई पढाउनु भयो, हुर्काउनु भयो, बढाउनु भयो, अब बाँचुन्जेल उहाँहरूलाई सेवा गर्ने र स्वर्गीय भइसकेपछि उहाँहरूको बारेमा उहाँहरूको कहीँ चाहिँ के कृतिहरू थियो, उहाँहरूले के गर्नुभएको थियो, त्यो बारेमा चाहिँ एउटा किताब बन्द गरेर किताबमा चाहिँ लेखेर राख्नु भनेको सान्दर्भिक हो जस्तो लाग्छ मलाई। बाबा आमाको सम्मानमा यो गर्नै पर्छ जस्तो लाग्छ। मैले यो आमाको बारेमा लेखेको छु, आमा पहिले बितिसक्नुभयो मेरो, मैले आमाको बारेमा लेखेको छु, बाबाको बारेमा पनि लेखेको छु। बाबा बितेपछि मैले यो थोरै मात्रै लेखेको, बाबा बित्नभन्दा पहिला पनि लेखेको थिएँ मैले, बाबा बितेपछि लेखेको म भन्छु, वाचन गरौँ। टल्केको रवि बिउ ममा लुकिदियो, ढाक्यो अँध्यारो भयो, तारा माझ झिलिक्क हुन्छ कहिले, उल्का कहाँ पो गयो, लामो रात रुँदै रहन्छ जहिले, पानी परे झै गरी त्यस्तै चाल भएर रुन्छु अहिले, बाबा बितेको घरी। चन्सुखा खरे भयो बगर झै आशाहरू तोडिए खै प्यारा पनका कथा विगतका ती आँसुमा जोडिए रोएनन् वनमा र न्याउलोहरू आए यामा रुँदै मेरा नेत्र दुवै नदी सरी बने खोलाहरू जोडिँदै माझी छैन नदी तरिन्छ कसरी डुब्छौ भने झै भयो झुन्ड्यायो विधिले कठै तुइनमा छोडेर आफै गयो गिर्नी छैन पुगिन्छ पारी कसरी तार्थे उनै कर्मले तडपायो अब जीवनी भरि सधैँ पाल्थे अहो धर्मले भाले मात्र कुरेर बस्छ फुल त्यो पोथी हराए पछि चारो खोज्न डुल्यो तुरुन्त उभियो बच्चा कराए पछि आहारा पनि खोसियो दिनभरि खोजेर हिँड्थ्यो बन भोगे दुःख सधैँ र तडपिनु पर्यो फाले कठैयो बन बाबाको बारेमा यसरी लेखे
यो बुवाको सम्झनामा
बुवाको सम्झनामा लेखे यो त मैले 77 सालमा लेखेको
77
सालमा लेखेको चार महिनामा लेखे लगभग यो चाहिँ यो त चार महिनामा होइन यो त मैले लगभग एक डेढ महिनामै लेखेँ होला अब त्यति धेरै समय लागेन यसलाई त म कलम र कापी समातेपछि सरासरै लेख्न सक्छु
यो यहाँ स्मृति खण्ड काव्य
हजुर स्मृति खण्ड काव्य मैले यसै गरी आमाको बारेमा पनि लेखेको छु शार्दुल बिगडित छन्दमै छ यो पनि तर यसमा धेरै छन्द छन् त यो शार्दुल बिगडित नै पढ्न आँटे मैले आमा जन्म दिएउ छ धन्य मनमा आभार सम्झन्छु म धेरै मर्म दिए अपार ममता पाएर हुर्केछु म आमाको ममता लिए दिन भने पाइन आजीवन आमा हौ ममता मै हृदय कि ती याद छन् पावन आमाको वरदान छैन कहिल्यै थाहा नपाई गयो थाङ्नोमा दुध चुस्न मस्त म थिए छोडेर जाँदी भयो आमा साथ म जान पाइनौ हि रोएर बस्नै पर्यो जम्मामा नवमा समान यतिले आमा छुटायो हर्यो आमा स्वर्ग गइन् निरीह टुहुरो धरती बसेको छु म छाती भित्र बगे अनन्त छहरा ती आँसु रोक्दैछु म आमा भन्न असाध्य नै रह रो यो जन्म यस्तै भयो अर्को जन्म म भेट्छु मातृ ममता भन्ने इरादा रह्यो
आमा र बुवाको सम्झनामा यहाँले स्मृति खण्ड काव्य लेख्नुभयो र यसै गरी नेपालको राजनीति नेपालको सामाजिक आर्थिक अवस्था नेपालका विभिन्न पक्षका बारेमा यहाँले समेटेर यात्रा महाकाव्य लेख्नु भएको छ त्यसका केही हरफहरू सुनाउनु
मैले सर्ग 5 वसन्त तिलका छन्दमा लेखेको छु यो नेपालको सुन्दरताको बारेमा नेपालको प्रकृतिको बारेमा बयान गरिएको छ नेपाल सुन्दर धरा अति नै उज्यालो धरती हरा प्रकृतिको छ विशेष माटो खोला हिमाल बनका नवसिर्जना छन् बस्ती सुरम्य भरिलो बनलौ कहाँ छन् छन्ताल निर्मल यहाँ अनमोल रारा आँसे करोड नवमा कति दिव्य तारा अग्ला पहाड हरिया नवज्योति बाली बन्दैछ दिव्य वसुधा म विशेष माली मन्दाकिनी सलिल छन् जलमग्न काली सौदामिनी गगनमा सब दीप बाली खोला पहाड छहरा जलमाछ रङ्ग नेपाल दिव्य धरती यसमा उमङ्ग हाँसे हिमाल नवमा नवताज बोकी नाचे रहास मनुवा सुरताल रोकी आयो बसन्त ऋतुमा कलिला मुनाल हेर्दै सुरम्य धरती हँसिलो बवाल उर्लेर बग्छ सरिता जल जीव पाल्दै ढुङ्गा र काठ कतिका बलले उचाल्दै खोला सुसाई रहने वनका कुनामा ती जन्तुका मन पुग्यो कलिलो मुनामा
प्रकृति र भूगोललाई समावेश गरेर यहाँले यो महाकाव्य लेख्नु भएको छ यसमा चाहिँ राजनीतिक र सामाजिक कुराहरू पनि छन् मैले अगाडि पनि भनेको थिएँ साहित्य लेखन कतिको सहज छ यहाँलाई के लाग्छ
साहित्य लेखन त्यति धेरै सहज छैन सबै अङ्ग पुर्याएर लेख्दाखेरि गाह्रो नै हुन्छ सबै अब लेखेर मात्रै हुँदैन सबै अरूले पाठकहरूले रुचाउने खालको पनि लेख्नुपर्छ त्यसो भएर कठिन नै हुन्छ साहित्य लेखन त्यति सजिलो हुँदैन
साहित्यकार हुनुहुन्छ साहित्यका विविध क्षेत्रमा यहाँले कलम चलाउनु भएको छ अब अहिले बजारमा विभिन्न किसिमका थुप्रै कृतिहरू आएका छन् एउटा साहित्यकारको नाताले कृतिहरू हेरेर कतिको सन्तुष्ट हुनुहुन्छ
सबैमा सन्तुष्ट हुन सकिँदैन अब कतिपय धेरै जस्तो सन्तुष्ट हुने खालका काव्यहरू पनि छन् धेरै कविहरूले निकाल्नु भएको साहित्यकारहरूले निकाल्नु भएको राम्रा कृतिहरू पनि छन् अब कतिपय सामान्य पनि होला कतिपयको अब भर्खर नौलोमा सिकारुमा लेखेको चाहिँ अलि त्यो अङ्गहरू नपुगेको अलि यो भएन भन्ने जस्तो पनि पाइन्छ, भेटिन्छ, नभेटिने होइन, तर साहित्य लेख्न गाह्रै हुन्छ, राम्रो अङ्ग पुर्याएर लेख्नलाई गाह्रै हुन्छ।
कविताको काव्य क्षेत्रमा मात्रै रसका कुरा हुन्छ, सबैमा त्यो रसका कुरा हुँदैनन्, सबै कथामा त्यस्तो रसको कुरो नवरसका कुरा हुँदैनन्, यो कवितामा पद्यमा विशेष गरी पद्यमा चाहिँ हुने।
कविता क्षेत्रलाई अथवा काव्य क्षेत्रलाई छोडेर साहित्यका अन्य विधालाई हेर्दाखेरि के भन्नुहुन्छ, के छ अवस्था नेपालमा अहिले?
अब कथा लेख्ने कथाकारहरू पनि हुनुहुन्छ, गीतकारहरू पनि हुनुहुन्छ, साहित्यकारहरू पनि हुनुहुन्छ, नेपालमा केहीको कमी छैन जस्तो लाग्छ मलाई। अति धेरै चाहिँ साहित्यकारहरू अहिले वृद्धि भइरहेको छ, अहिले युवा पिँढीमा पनि साहित्यप्रतिको चासो बढ्दै गएको छ। पहिला हामीले दुई चारवटा कवि मात्रै, ठुला कविहरूको मात्रै कविता पढ्न पाइन्थ्यो, पाठ्यपुस्तकहरूमा पढिन्थ्यो यदा कदा, अहिले त प्रशस्तै कविहरू, एकदम धेरै कविहरूको चाहिँ भाषण देशमा धेरै कविहरू चाहिँ उत्पादन भएको छन्। अहिले
संख्या मात्र बढ्यो, गुणस्तरीय भएन भन्छन् नि,
त्यो गुणस्तरीय भएन त्यो पनि होला, त्यसमा स्वीकार गर्नुपर्छ। अब कतिपय मानिसहरूले पहिल्यै अलि परिमार्जन नगरिकन छिटो निकाल्दाखेरि भर्खर भर्खर सिकारु कविहरूले निकालेको काव्यहरूमा केही त्रुटिहरू भेटिएको होला, तैपनि नलेख्न भन्दा त लेख्न नै राम्रो होला। अब थोरै दिन त्रुटि भए पनि साहित्यले केही न केही देशलाई साहित्यिक क्षेत्रमा केही योगदान त दिएकै हुन्छ कुनै पनि किताब।
गोर्खा जिल्लामा जन्मेर शिक्षण पेसामा लाग्नुभयो र साहित्य क्षेत्र पनि अहिले रुज्नुभयो, आफ्नो जीवनदेखि कतिको सन्तुष्ट हुनुहुन्छ?
म त एकदम सन्तुष्टि छु सर, अत्यन्त सन्तुष्टि छु। मेरो आफ्नो जीवन भनेको जागिरे जीवन, लगभग 30 वर्ष धादिङमा बिताएँ मैले, 30 वर्षपछि धादिङमा सेवा गरेर यहाँ काठमाडौँतिर आएँ। काठमाडौँमा आएर पनि मैले यो साहित्य लगभग भन्दा काठमाडौँ आएपछि साहित्यमा लागेँ, दिनभरि पढाउँछु, बेलुका चाहिँ फुर्सदको समयमा कविता लेख्छु र दुईवटा निकालिसकेँ, एउटा प्रकृति काव्य मेरो त्यो पाण्डुलिपि तयार छ, अरू पनि फुटकर कविताहरू प्रशस्तै लेखेको छु, अब त्यो सयौँको सङ्ख्यामा छ, कति छ त्यो धेरै नै छ, मलाई चाहिँ यसमा रमाउँछु, म त्यसमा लेख्न पाएँ भने रमाउँछु, धेरै खुसी लाग्छ।
हजुर, यो क्षेत्रमा लाग्न चाहने युवाहरूलाई के भन्नुहुन्छ?
हजुर, यो क्षेत्रमा लाग्ने साहित्यकारहरूलाई लेखेर राम्रोसँग चाहिँ धेरैचोटि हेरेर धेरै परिमार्जन गरेर मात्रै किताब निकाल्नुपर्छ र त्यसका चाहिँ साहित्यका अङ्गहरू सबै पुर्याएर मात्रै किताब निकाल्नको लागि म सम्पूर्ण साहित्यकारहरूलाई अनुरोध गर्छु।
हुन्छ, हामीलाई समय दिनुभयो, साहित्यका विविध क्षेत्रका बारेमा, आफूले लेखेका कृतिका विषयमा हामीलाई श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
आज हामीले कुराकानी गर्यौं साहित्यकार हरिप्रसाद घिमिरेसँग। यसै कुराकानी सँगसँगै आजको समय सन्दर्भ कार्यक्रम पुर्याउँछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।